मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बासालय सचार जीवन होने ने हूँ स्वगाम जाना लय स्वगाम जाना लय स्वगाम जाना लय।
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ, सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र, आज हामी परमेश्वरको वचन अध्ययन मत्ती 16 अध्यायबाट आरम्भ गर्नेछौँ र 17 अध्यायको केही भागसम्म पनि देख्नेछौँ। सबभन्दा पहिले हामी मत्ती 16 अध्यायबाट फरिसी र सदुकीहरूले प्रभुसँग चिन्ह मागेको देख्छौँ। यो चाहिँ दोस्रो समय हो कि तिनीहरूले स्वर्गबाट चिन्ह मागे र फेरि त्यो चिन्हको निम्ति योनातिर औल्याउनुहुन्छ। आउनुहोस् मत्ती 16 अध्यायको 1-3 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, अब फरिसीहरू र सदुकीहरूले उहाँ कहाँ आएर उहाँलाई परीक्षा गर्नलाई यसो भने, हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्। तर उहाँले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, साँझ पर्दा तिमीहरू भन्छौ दिन राम्रो हुन्छ किनकि आकाश रातो हुन्छ, औ बिहान आकाश रातो छ भने आँधी आउँछ भनी भन्छौ। तिमीहरू आकाशको अव्यवस्थाबाट दिन छुट्याउन जान्दछौ तर समयका चिन्हहरू चाहिँ छुट्याउन सक्दैनौ। मत्ती 12 अध्यायको 28 पदमा फरिसीहरू र शास्त्रीहरूले चिन्ह मागे। त्यस समयमा प्रभुले योनाको चिन्ह दिनुभयो। उहाँले फेरि त्यही नै चिन्ह यहाँ दिनुहुनेछ। तर सबभन्दा पहिले उहाँ तिनीहरूको ध्यान आकर्षण त्यस तथ्यमा खिच्नुहुन्छ, यद्यपि तिनीहरू मौसमको अगमबाडी गर्न निकै सिपालु देखिए तापनि तिनीहरू समयहरूको चिन्हहरूको थाहा गर्न योग्य देखिँदैनन्। वास्तवमा धार्मिक अगुवाहरू येशूलाई फन्दामा हाल्न कोसिस गरिरहेका छन् र उहाँ आफ्नै जनहरूलाई तिनीहरूसँग होसियारी हुनलाई चेतावनी दिनुहुन्छ। यो कुराको ध्यान दिनुहोस् कि यो दोस्रो पल्ट हो उहाँ तिनीहरूलाई पाखण्डी भन्नुहुन्छ। पचारमा भनिएको छ, दुष्ट र व्याभिचारी पुस्ताले चिन्ह खोज्दछ र त्यसलाई योनाको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन, औ तिनीहरूलाई छोडेर उहाँ गइहाल्नुभयो। हाम्रो प्रभुले तिनीहरूलाई थुप्रै चिन्हहरू दिइसक्नु भएको थियो तर तिनीहरूले ग्रहण गरेनन् र उहाँ दोस्रो पल्ट योनाको चिन्हको अगमबाडी गरिदिनुहुन्छ। मत्ती 12 अध्यायको 40 उहाँले भन्नुभयो, किनकि जसरी योना ठूलो माछाको पेटभित्र 3 दिन र 3 रात थियो, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र 3 दिन र 3 रात रहनेछ। यी सदुकी र फरिसीहरूले त्यसलाई चिन्हको रूपमा स्वीकार गर्न सकिरहेका थिएनन्। यसपछि निम्न पदहरूमा हामी देख्छौँ येशूले आफ्नो चेलाहरूलाई चेतावनी दिनुहुन्छ। पद 5-7, औ पारिपट्टि आइपुग्दा चेलाहरूले रोटी ल्याउन बिर्सेछन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, होसियार रहो र फरिसी र सदुकीहरूको खमिरबाट बच। अनि तिनीहरू आपसमा बहस गर्न लागे, हामीहरूले रोटी ल्याएनौँ भनेर होला। मत्ती 13 अध्यायमा हामीले सिक्यौँ कि खमिर सधैँ दुष्टको शिक्षा वा सिद्धान्त हो, असलको होइन। प्रभुले यो कुरा पक्का पार्नुहुन्छ जब उहाँ भन्नुहुन्छ, खमिरदेखि समाधान। यदि तपाईँलाई होसियार भनेर चेतावनी दिएको छ भने यो असल वा स्वागत हुने छैन। यी चेलाहरूले सर्वप्रथममा खमिरको समझ वा ज्ञानको गुमाए, यो सोच्दै कि यो रोटी थियो। पद 8-12 भनिएको छ, येशूले यो थाहा पाएर भन्नुभयो, ए अल्पविश्वासी हो, तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? के अझै थाहा छैन र सम्झैदैनौ? 5,000 निम्ति 5 रोटी र कति डालो तिमीहरूले उठाएका थियौ? औ ती 4,000 निम्ति 7 रोटी र कति टोकरी उठाएका थियौ? मैले रोटीको विषयमा भनेको होइन, तर फरिसी र सदुकीहरूको खमीरबाट होसियार रहो भनी भनेको तिमीहरू कसरी बुझ्दैनौ? तब तिनीहरूले रोटीको खमीरबाट होइन रहेछ, तर फरिसी र सदुकीहरूको शिक्षाबाट होसियार बस्नु भन्नुभएको रहेछ भनी बुझे। प्रभुको अर्थ खुलाइ अनुसार खमीर चाहिँ झुट्टा शिक्षा हो, यो खराब कुरा हो। यसपछि निम्न पदहरूमा येशूले आफ्नो चेलाहरूलाई आफ्नो बारेमा के सोच्छन् भनी सोध्नुहुन्छ। पद 13 भनिएको छ, अब येशूले सिजरिया फिलिपीका मुलुकमा आएर आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्दछन्। येशू को हुनुहुन्छ? संसारको हरेक मानिसको लागि यसभन्दा अरू मुख्य प्रश्न छैन। पद 14-16 भनिएको छ, तिनीहरूले भने, कसैले बप्तिस्मा दिने युहन्ना, कसैले एलिया र अरूहरूले यर्मिया कि अगमवक्ताहरूमध्ये कुनै एक भनी भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। कोही मानिसले येशु मरेकाबाट बिउतेका बप्तिस्मा दिने युहाना हुनुहुन्छ भनी ठाने, अरूहरूले उहाँ एलिया वा यर्मिया जस्तै एउटा पुरानो नियमको अगमवक्ता हुनुहुन्छ भन्ने विचार गरे, तर अरूहरूले के विचार गरे भन्ने कुरा येशूलाई अघिबाटै थाहा थियो। बरु उहाँले आफ्ना चेलाहरूको विचार के थियो भन्ने थाहा पाउन चाहनुभयो। तिमीहरू चाहिँ के भन्दछौ कि म को हुँ? पत्रुसले जवाब दिए, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ, जुनको अर्थ हो मसी, अभिषिक्त जन, जसको बारेमा पुरानो नियममा अगमबाडी गरिएको थियो र प्रभु येशु परिपूर्णता हुनुहुन्थ्यो। पद 17 भनिएको छ, येशुले तिनलाई भन्नुभयो, धन्य हो हे योनाको छोरो सिमन, किनभने मानिसबाट तिमीलाई यो प्रकट गरेको होइन, तर मेरा स्वर्गीयमा हुने पिताले गर्नुभएको हो। केवल पवित्र आत्माले मात्र कसैलाई पनि येशु ख्रिस्टलाई थाहा गराइदिनुहुन्छ। आज कुनै पनि व्यक्ति येशु ख्रिस्टलाई प्रभु भन्न सक्दैन, तर पवित्र आत्माद्वारा यो भन्न र चिन्न सम्भव छ। केवल परमेश्वरको आत्माले ख्रिस्टका कुराहरू लिनु भएर हामीलाई वास्तविकता बनाइदिनुहुन्छ। येशूले भन्नुभयो, मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, अर्को शब्दमा तिमीले यो कुरा मसँग रहेर बसेर सिकेनौ, बरु परमेश्वरको आत्माले मात्र उहाँलाई हाम्रो जीवनमा हृदयमा वास्तविक बनाइदिनुहुन्छ। अनि पद 18 भनिएको छ, अनि म पनि तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म यस पत्थरमाथि आफ्नो मण्डली स्थापित गर्नेछु र मृत्यु त्यसमाथि विजयी हुने छैन। यस पदमा ध्यानपूर्वक हेरौँ, कुन पत्थरमाथि येशूले आफ्नो चर्च बनाउनु भयो वा मण्डली बनाउनु भयो? त्यहाँ कोही कोही छन् जो भन्छन् कि यो सिमोन पत्रुसमाथि बनिएको थियो। यो स्पष्ट छ कि यो बनाइएको थिएन। आउनुहोस् यहाँ उल्लेख भएका शब्दलाई गहिरेर हेरौँ। प्रारम्भिक मौलिक ग्रिकमा तिमी पत्रुस छौ अर्थात् पत्रुस चाहिँ सानो पत्थरको टुक्रा हो, र यसमाथि मतलब माटा मुनिको पक्का जग ढुङ्गामाथि म आफ्नो मण्डली स्थापित गर्नेछु। पत्थर को हो? पत्थर येशु ख्रिस्ट हुनुहुन्छ। मण्डली ख्रिस्टमाथि बनिएको छ। हामीले सिमोन पत्रुस स्वयंले यो कुराको वर्णन गरेको रेकर्ड पाउँछौँ 1 पत्रुस 2 ख्रिस्टलाई सङ्केत गर्दै, जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दी तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुन आयो, र तिनी यसैया 28:16 कथनलाई उद्धृत गर्छन्, यसकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ, हेर मैले सियोनमा जगको एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, एउटा दृढ जगको कुनाको ढुङ्गो, विश्वास गर्ने चाहिँ अकमकिने छैन। चर्च वा मण्डली ख्रिस्टमाथि बनिएको छ, उहाँ जग हुनुहुन्छ। 1 कुरन्थी 3:11 भनिएको छ, किनभने बसालेको जग बाहेक जो येशु ख्रिस्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसालेको छैन। ख्रिस्ट नै त्यो पत्थर त्यो ढुङ्गो हुनुहुन्छ र उहाँ भन्नुहुन्छ कि यस पत्थरमाथि उहाँ आफ्नो मण्डली बसाल्नुहुनेछ। जब प्रभुले यो कथन बनाउनु भयो तबसम्म मण्डली स्थापन हुन बाँकी नै थियो, यो भविष्यमै थियो र यो पेन्तिकोसको दिनमा आरम्भ भए थियो र मृत्यु त्यसमाथि विजयी हुने छैन। हा मित्र, ख्रिस्टको मण्डलीमाथि मृत्यु प्रबल हुन सक्दैन। कुनै दिन येशु स्वयं स्वर्गीयबाट जोडको आवाजसहित आउनुहुनेछ र त्यो आवाज प्रधान स्वर्गीय दूतको र तुरहीको आवाज जस्तो हुनेछ, किनभने ख्रिस्टमा मर्नेहरू ब्युति उठ्नु पर्नेछ। मृत्यु त्यसमाथि विजय हुने छैन। पद 19 भनिएको छ, म तिमीहरूलाई स्वर्गीयको राज्यका साँचाहरू दिनेछु, जे तिमीहरूले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गीयमा बाँधिनेछ, औ जे तिमीहरूले पृथ्वीमा फुकाउला सो स्वर्गीयमा फुकाउनेछौ। स्वर्गीयका राज्यका साँचाहरू के हुन्? के त्यो खाली सिमोन पत्रुसलाई मात्र दिएको छ? होइन, येशूले ती साँचा ती व्यक्तिहरूलाई पनि दिनुहुन्छ जसले पत्रुसले जस्तै येशु ख्रिस्टको बारेमा अङ्गीकार वा स्वीकार गर्छन् र ख्रिस्टलाई उद्धारकर्ताको रूपमा जान्दछन्। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँसँग त्यो साँचो छ। साँचोले अधिकारको संकेत गर्दछ। यहाँ चाहिँ यसको अर्थ यो हो कि ख्रिस्टको काम गर्न अधिकार र शक्ति तिनीहरूलाई दिएको छ। जुन कुरा प्रभु बाँध्नुहुन्छ र फुकाउनुहुन्छ त्यो कुरा चेलाहरू र हरेक विश्वासीहरूसँग पनि सत्य छ। पद 20 भनिएको छ, तब उहाँले ख्रिस्ट यही हो भनेर कुनै मानिसलाई नभन्नु भनी चेलाहरूलाई कडा आज्ञा दिनुभयो। प्रभुले यो निवेदन यस कारणले बनाउनुभयो किनभने खालि उहाँ को हुनुहुन्छ भन्ने ज्ञानले तपाईँलाई उद्धार गर्न सक्दैन। उद्धार पाउनको निम्ति तपाईँले जान्नै पर्छ कि उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुभयो, अनि उहाँलाई उद्धारकर्ताको रूपमा विश्वासद्वारा ग्रहण गर्नुपर्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौँ येशूले आफ्नो मृत्यु र पुनरुत्थानको घोषणा गर्नुहुन्छ। यो चाहिँ प्रभुले पहिलोपल्ट आफ्नो चेलाहरूलाई आफ्नो मृत्यु र पुनरुत्थानको बारेमा प्रकट गरिदिनु भएको थियो। यो समय चाहिँ उहाँ क्रुसमा मर्नुभन्दा करिब 6 महिना अगाडिको समय थियो। किन उहाँले यस्तो महत्त्वपूर्ण सूचनाको जानकारी दिन यति लामो समयसम्म पर्खनुभयो? यो स्पष्ट छ कि उहाँका चेलाहरू यसको लागि तयारी थिएनन्। अरू त के, यस समयसम्ममा पनि तिनीहरू तयारी थिएनन्। त्यसकारण उहाँको त्यो कुरालाई खण्डन गर्छन्। उहाँले 5 यो तथ्यको प्रकट गर्नुभयो कि उहाँ यरुसलेममा मर्न गइरहनु भएको थियो। यो गहिरो निर्देशन र जानकारी पछि पनि चेलाहरूले यसको महत्व वा अर्थ बुझ्न असफल रहे, तबसम्म जबसम्म उहाँको पुनरुत्थान भएन। पद 21 भनिएको छ, त्यस बेलादेखि येशूले आफ्ना चेलाहरूलाई देखाउन लाग्नुभयो कि उहाँलाई कसरी यरुसलेममा जानु र बुढा प्रधान र मुख्य पुजारीहरू औ शास्त्रीहरूबाट धेरै शासना भोग्नु र मारिनु र तेस्रो दिनमा बौरिन आवश्यक छ। मित्र, यही नै येशूले तपाईँ र मेरो निम्ति गर्नुभयो। यो नै सुसमाचार हो। ख्रिस्ट शास्त्रमा लेखे अनुसार हाम्रो पाप अधर्मको निम्ति मारिए, दफनिए र फेरि मृत्युबाट पुनः ब्युति उठ्नुभयो। तपाईँले जान्नै पर्छ कि उहाँ को हुनुहुन्छ। तपाईँले जान्नै पर्छ कि उहाँले के गर्नुभयो। यदि तपाईँ यी दुई कुराहरूको जान्नुहुन्छ भने यसलाई विश्वासद्वारा भरोसा गर्नुहोस् र तिनीहरूलाई ग्रहण गर्नुहोस्। तपाईँ उद्धार पाउनुहुनेछ। आगे पद 22 भनिएको छ, तर पत्रुसले उहाँलाई एकातिर लगेर जिद्दी गर्न र उहाँलाई हप्काउन लागे, परमेश्वरको कृपा रहोस्, प्रभु यस्तो कुरा तपाईँमाथि कदापि परि आउने छैन। भावमा पत्रुसले भने, तपाईँ मसीह हुनुहुन्छ, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँमा यो कहिले नहोस्, तपाईँ क्रुसमा जान सक्नुहुन्न। पद 23 भनिएको छ, तर उहाँले पत्रुसतिर फर्केर भन्नुभयो, ए शैतान, मेरो सामनेबाट हटिजा, त मेरा निम्ति ठेस लाग्ने कारण रहेछस्, किनभने त परमेश्वरका होइन तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्। मित्र, सुसमाचारको तथ्यहरूको इन्कार गर्ने काम हरेक व्यक्तिको निम्ति सैतानिक कुरा हो। अर्थात् येशू हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र मृत्युबाट फेरि ब्युति उठ्नुभयो भन्ने तथ्यको इन्कार गर्ने काम सैतानिक हो। यो केवल सैतानले मात्र हाम्रो विचार र मनमा ल्याइदिन्छ। ख्रिस्ट को प्रतिस्थापकको मृत्युले मात्र हामीलाई उद्धार गर्न सक्छ। पछिबाट यो कुरा पत्रुसले जाने र यो लेखे पहिलो पत्रुस दुई अध्यायको 24 पदमा, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौँ भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो र उहाँकै चोटहरूमा तिमीहरू निको भयो। ओ, यो व्यक्ति पत्रुसको जीवनमा कति ठुलो परिवर्तनले स्थान लिएथ्यो। हाम्रो प्रभुले पत्रुसलाई भने, ऐ शैतान, मेरो सामनेबाट हटिजा। यो कुराको कल्पना गर्नुहोस्। यही पत्रुसले परमेश्वरको आत्माद्वारा भन्न सके कि येशु परमेश्वरको पुत्र हुनुहुन्छ, तैपनि अर्कोपल्ट चाहिँ उहाँलाई परीक्षा गर्न खोज्ने शैतानको कुरा तिनले सुने, जुनले ख्रिस्टलाई सारा मानव जातिको उद्धारको लागि क्रुसमा जाने योजनाबाट रोक्न थियो। त्यसकारण येशुले डाँट्नुभयो। आगे पद 24 भनिएको छ, तब येशुले आफ्नो चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। मित्र, सत्य ख्रिस्टियन हुन सजिलो कुरा छैन। यो आफैलाई इन्कार गर्ने कुरा हो। यसको अर्थ हो आफैलाई दृश्य वा तस्विरबाट बाहिर निकालेर ख्रिस्टलाई स्वयंको स्थानमा राख्नु हो। अनि आफ्नो क्रुस भनेको चाहिँ विभिन्न किसिमका विश्वासका खातिर आउने समस्या, दुःख, खेदो इत्यादि लिएर उहाँलाई पछ्याउनु पर्छ। पद 25-27 भनिएको छ, किनकि जसले आफ्नो प्राण जोगाउने इच्छा गर्ला उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउला उसले त्यो पाउनेछ। किनकि सिँगै पृथ्वी प्राप्त गरेर आफ्नो प्राण चाहिँ गुमाउँछ भने मानिसलाई के लाभ हुनेछ र? अथवा आफ्नो प्राणको बदलामा मानिसले के देला र? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछन् र त्यस बेला उसले हरेक मानिसलाई त्यसको कर्म अनुसार प्रतिफल दिनुहुनेछ। येशूको मतलब जसले विश्वासको खातिर ख्रिस्टको खातिर आफ्नो मान इज्जत त के जीवन पनि गुमाउने अवस्थामा आइपुग्छ, किनकि तिनी संसारको पछि स्वयंको पछि लाग्ने छैन। किनकि ख्रिस्टको पछि लाग्ने कुरा थुप्रै कठिनाई छ, तर जो उहाँको विश्वासमा स्थिर रहन्छ, उहाँको खातिर निरन्तर आफ्नो जीवन जिउँछ, चाहे यसको खातिर कति धेरै समस्या र दुःख नै किन नआओस्, तिनको परिश्रमको फल व्यर्थमा जाने छैन, उसले उहाँबाट इनाम पाउनेछ। तर ख्रिस्टको पछि लाग्दा परि आउने समस्यासँग डराउँछ, आफ्नो मान इज्जतको निम्ति डराउँछ, वा संसारिक कुरा पाप कुराहरूबाट निस्कन चाहँदैन, आफू स्वयंलाई इन्कार गर्न चाहँदैन, संसारको सबै कुरा पाउन चाहन्छ भने त्यसले आफ्नो जीवन गुमाउँछ, आफ्नो प्राण गुमाउँछ, जुन भन्दा किमतको अरू केही कुरा छैन। यो चाहिँ अनन्त मृत्यु, नरकीय मृत्यु हो। जब यी कुराहरू गुमाउँछ भने इनाम पाउने कुरा त हुँदै भएन। मित्र, हाम्रो ख्रिस्टियन जीवनको अवस्था कस्तो छ? यसपछि झट्टै हामी मती 17 अध्यायतिर पनि लागिहालौँ होला। हामी 17 अध्यायको पद 1-13 देख्नेछौँ। यहाँ हामी येशूको रूप परिवर्तन भएको देख्छौँ। यो कुरा पनि याद गरौँ कि मती 16 अध्यायको 28 पद, जुन अन्तिम पद हो, यो 17 अध्यायको पद हो, किनभने यसले हाम्रा प्रभुले बनाउनु भएको कथनको अर्थको वर्णन गर्दछ। यहाँ भनिएको छ 16 अध्यायको 28 पदमा, म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खडा हुनेहरूमध्ये कोही छन् जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखिन्जेल कुनै रीतिले मृत्यु चाख्ने छैन। यो चाहिँ येशूको रूप परिवर्तनमा प्रेरितहरूको लागि पूरा भएको थियो। रूप परिवर्तन चाहिँ आफ्ना राज्यमा मानिसको पुत्र आएको तस्विर हो। कसरी येशूको कथन त्यस दिनमा प्रेरितहरूको लागि पूरा भयो? जब प्रभु येशू ख्रिस्ट डाँडामा रूप परिवर्तन हुँदा महिमित हुनुभएको थियो, त्यस बेला उहाँसँग आफ्ना 3 चेलाहरू थिए र यो कथन यसरी पूरा भएको थियो। यो रूप परिवर्तन राज्यको सानो तस्विर थियो र सिमोन पत्रुस, जो स्वयंमा यस बेला उपस्थित थिए, तिनले यो कुरा हामीलाई दोस्रो पत्रुस 1:16-18 पक्का गरिदिन्छन्। अमित्र, येशू ख्रिस्ट मृत्यु र पुनरुत्थान हुनुभन्दा पहिले महिमित हुनुभएको थियो र यही नै तस्विर हामीलाई दिएको छ। आउनुहोस्, मती 17 अध्यायको 1-2 हेर्दै अगाडि बढौँ। यहाँ भनिएको छ, 6 दिन पछि येशूले पत्रुस, याकुब र तिनको भाइ युहन्नालाई आफ्नो साथमा लिनुभयो र एउटा अग्लो डाँडामा एकान्तमा लानुभयो अनि तिनीहरूका सामने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्य झैँ चम्क्यो औ उहाँको वस्त्र ज्योति झैँ सेतो भयो। अहिले हामी देख्छौँ कि उहाँ महिमित रूपमा परिवर्तन हुनुभयो त्यस डाँडामा। अनि पत्तिनमा भनिएको छ, औ मोसा र एलिया उहाँसित बातचित गर्दै गरेका देखा परे। मोसा चाहिँ व्यवस्थाको प्रतिनिधि थिए भने एलिया अगमभक्तको प्रतिनिधि थिए। मोसा मरेका थिए र एलिया चाहिँ आगोको रथमा पृथ्वीबाट जीवितै हुँदै स्वर्गतिर उचालिएका थिए। लुका हामीलाई लुक 9:30-31 भन्छन् कि तिनीहरू यरुसलेममा येशूको मृत्युको बारेमा कुराकानी गरिरहेका थिए। व्यवस्था र अगमभक्तहरूले प्रभु येशू ख्रीष्टको मृत्युको साक्षी बोके। पद 4 भनिएको छ, अनि पत्रुसले येशूलाई भने, हे प्रभु, हामीहरूलाई यहीँ बस्नु असल छ। तपाईँको इच्छा भए म यहाँ 3 डेरा बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। वास्तवमा पत्रुस जोशीला व्यक्ति थिए, उत्सुकताको व्यक्ति थिए। केही कुरा मनमा आयो कि सोच विचार नगरी कुरा नबुझी झट्टै बोलिहाल्ने। अनि जुन यहाँ तिनी बोलिरहेका छन् गलत कुरा बोलिरहेका छन्। तिनी चुप लागिरहनु पर्ने, त्यसकारण प्रभुले तिनलाई हप्काउनुहुन्छ। अर्को शब्दमा तिनी जोश भएका त हुन् तर होस नभएका। मित्र, हामीसँग यी दुवै कुरा हुन आवश्यक छ, जोश र होस। पद 5 भनिएको छ, तिनी बोल्दै थिए, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा यसो भन्ने आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन। मित्र, यो पिताको पुत्रको बारेमा साक्षी हो। येशू प्रकाशको विषयमा अन्तिम अधिकारी हुनुहुन्छ। पुत्र संसारमा मानिसका परमेश्वरको अन्तिम प्रकाशको रूपमा आउनुभयो। अहिले पिताको कथनलाई ध्यान दिनुहोस्, यिनी मेरा प्रिय पुत्र हुन् जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन। आज तपाईँ र मैले उहाँको कुरा सुनेका छौँ। पद 6, 7, 8 भनिएको छ, जब चेलाहरूले यो सुने तब तिनीहरू घुर्लुप्प घोप्टे र साह्रै डराए। अनि येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, उठ नडराओ। जब तिमीहरूले आफ्ना आँखा उठाए तब येशू बाहेक अरू कसैलाई देखेनन्। आगे पद 9 भन्नुहुन्छ, जब उनीहरू डाँडाबाट ओर्लँदै थिए तब येशूले तिनीहरूलाई यसो भन्ने आज्ञा दिनुभयो, जबसम्म मानिसको पुत्रको पुनरुत्थान हुँदैन तबसम्म तिमीहरूले यो दर्शनको कुरो कसैलाई नभन्नु। किन पुनरुत्थान पछि मात्र यो प्रकाशको कुरा भन्ने? किन त्यस बेला नभन्ने? किनभने यो सुसमाचार कथाको एक भाग हो। यसले भन्छ कि येशू को हुनुहुन्छ। उहाँ पूर्ण परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ 3 संसारमा रहनुभयो र अहिले यस बेला संसारका पापहरूको लागि मर्न क्रुसतिर बढिरहनु भएको छ। तपाईँलाई थाहा छ, परमेश्वरले बिना खोट र निष्कलङ थुमाको आवश्यक थियो र प्रभु येशू मात्र एक हुनुहुन्छ जो मानव जातिको लागि प्रतिस्थापक मृत्युमा मर्न सक्नुहुन्थ्यो, किनभने उहाँ पापरहित हुनुहुन्थ्यो। आफ्नो पूर्ण मानवतामा उहाँको रूप परिवर्तन भएको थियो। उहाँ मानव जातिको आशा हुनुहुन्छ। मानिसको आशा शिक्षा र विज्ञानमा छैन तर उसमा। पद 10 भनिएको छ, अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्छन्? मित्र, यो अति नै उल्लेखनीय कथन हो। पद 11 र 12 भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, एलिया साँच्चै नै आउँछन् र तिनले सबै कुरा फेरि सचाउनेछन्, तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आइसकेका छन् औ तिनीहरूले उनलाई चिनेनन्, तर जे इच्छा लाग्यो तिनलाई तिनीहरूले त्यस्तै व्यवहार गरे, त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूबाट कष्ट पाउनु पर्नेछ। यसले थुप्रै मानिसहरूको मनमा बप्तिस्मा दिने युहन्नाको बारेमा प्रश्न खडा गर्छ, के तिनी वास्तवमा एलिया थिए? यस अध्यायमा हाम्रो प्रभुले के गरिरहनु भएको छ भने, येशू क्रुसमा मर्नुपर्ने थियो भन्ने तर्क पहिले नै गर्न कोसिस गरिरहनु भएको छ, किनभने बप्तिस्मा दिने युहन्ना एलिया थिएनन्। र एलिया ख्रिस्टले आफ्नो राज्य पृथ्वीमा स्थापन गर्न आउनभन्दा पहिले आउनु पर्नेछ वा दोस्रो आगमन भन्दा पहिले। हाम्रो प्रभुले भनिरहनु भएको छ कि यदि तिनीहरूले उहाँलाई राजाको रूपमा स्वीकार गर्न इच्छुक छन् भने ठिकै छ, तिनीहरूको निम्ति युहन्ना एलिया नै भए। मलाई नसोध्नुहोस् कि यो कसरी हुन सक्यो, म त्यही कुरा भनिरहेको छु जुन शास्त्रले बताइरहेको छ।
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने, साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। फेरि एकपल्ट सुन्नुहोस्, कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौ।
तबसम्मलाई नमस्कार।